جن القابات اور خطابات سے نوازا ہے ان تمام کتابات میں بڑی کشش ہے. اس میں ایک ایسا مشہور خطاب ہے جس کو ہم کہتے ہیں اعلی حضرت. پوچھنے کی ضرورت نہیں پڑتی ہے کہ یہ کون حضرت ہیں, کہاں کے رہنے والے ہیں, جن کا نام کیا ہے. نہیں, اعلی حضرت کہا تو فوراً ذہن ڈائریکٹ بریلی چلا جاتا, کسی اور جگہ نہیں منتقل ہوتا ہے. حالانکہ ہر شہر میں حضرت ہیں, ہر بستی میں حضرت ہیں, لیکن کسی کو اعلی حضرت نہیں کہا جاتا. صرف ایک ہی ذات ہے جس کو اعلی حضرت سے خطاب کیا جاتا ہے. جس طرح امام اعظم, بڑے بڑے امام گزرے ہیں, لیکن یہ لقب امام اعظم کا ایسا مشہور ہے کہ نام لوگ نہیں جانتے, لیکن امام اعظم کہہ دو تو سمجھ جاتے ہیں کہ امام ابو حنیفہ کا ذکر ہو رہا ہے. شہید اعظم, بہت سے شہید ہیں, بڑے بڑے شہداء ہیں, لیکن شہید اعظم جب بولا جاتا ہے تو سیدھے ذہن پر پتا چلا جاتا ہے کہ امام حسین کو کہا جا رہا ہے. امام اعظم کہا جاتا ہے تو بغداد ذہن جاتا ہے کہ ابو حنیفہ کو کہا جاتا ہے. اعلی حضرت کہا جاتا ہے تو سیدھے بریلی ذہن جاتا ہے کہ احمد رضا کو کہا جاتا ہے. یہ اللہ تعالیٰ کا بہت بڑا فضل ہے, اور علماء نے سوچ سمجھ کر کے یہ بات کہی ہے, اور انتہائی یقین اور اطمینان کے ساتھ کہی. میں بھی آج آپ کو بتاتا ہوں کہ اعلی حضرت کیوں ہے. ان کا ہر کام اعلی ہی اعلی نظر آتا ہے. جتنے اس زمانے میں حضرت تھے اس میں ایک اعلی حضرت تھے. بچپن دیکھو تو اعلی حضرت, جوانی دیکھو تو اعلی حضرت, ادھیڑ عمر میں دیکھو تو اعلی حضرت, اور بڑھاپے میں دیکھو تو اعلی حضرت. آپ کہیں گے بچپن میں اعلی حضرت کیسے, اب سنتے ہیں. چار مہینہ, چار سال, چار مہینہ, چار دن, یہ ہے آپ کی عمر. مولانا خیر الحسن صاحب سے آپ نے بڑی علمی اور تاریخی گفتگو سنی. ہم لوگ اوپر اوپر کی بات کرتے ہیں, یہ دو گہری گہری بات کرتے ہیں. کتنے دن کے تھے, ابھی اعلی حضرت مت کہو, احمد رضا کتنے دن کے تھے. اب معلوم ہو گیا کہ بچپن میں بھی اعلی حضرت لوگ احمد میاں کہتے تھے. آپ کے والد, آپ کے دادا کہتے احمد میاں ادھر آؤ, احمد میاں ادھر آؤ. چار سال, چار مہینہ, چار دن, یہ سب چار چار, گویا چار یار. چار یار سمجھے, کس کو کہتے ہیں؟ سیدنا ابو بکر صدیق, سیدنا عمر فاروق, سیدنا عثمان غنی, سیدنا مولا کائنات مشکل کشا علی مرتضیٰ رضی اللہ تعالی عنہ. یہ چار یار ہیں کس کے؟ حضور اکرم صلی اللہ علیہ وسلم. یہ چار چار کا اثر امام احمد رضا کے ساتھ کس طرح چل رہا ہے؟ چار سال, چار مہینہ, چار دن. آج ان کی بسم اللہ شریف ہو رہی ہے. उस्ताद बैठे हैं, दादा बैठे हैं, वालिद बैठे हैं और अहमद मियां भी बैठे हैं। अहमद मियां समझ वो भी बैठे हैं। उस्ताद ने बिस्मिल्लाह पढ़ाया और कहा पढ़ो अली बा ता सा ये कलर सब पढ़ते पढ़ते रुक गए तो एक जगह उस्ताद ने कहा लाम अलिफ। इमाम अहमद रजा नहीं पढ़ रहे, अहमद मियां नहीं पढ़ रहे, बेटा पढ़ो लाम अलिफ। तो इमाम अहमद रजा फरमाते हैं अलिफ भी पढ़ चुका हूँ, लाम भी पढ़ चुका हूँ, ये डबल क्यों है? सारे के सारे जितने रूप हैं सब सिंगल सिंगल, अलिफ डबल नहीं आया, बा डबल नहीं आया, ता डबल नहीं आया, यहाँ से वहाँ तक मैं पढ़ गया, सब सिंगल सिंगल अकेले अकेले हैं। ये लाम भी पढ़ चुका हूँ और अलिफ भी पढ़ चुका हूँ, फिर ये डबल क्यों आया? जो साथ पढ़ाने वाले थे वो चुप हो गए, जवाब ही नहीं। अब बोले आला हजरत हुए थे, वो भी हजरत थे और ये अहमद मियां भी अहमद मियां थे, लेकिन बता रहे हैं हजरत अहमद मियां आपसे जो पूछ रहे हैं इसका जवाब दीजिए, लेकिन नहीं दे सके। तो दादा मियां ने कहा अहमद मियां पढ़ो, ऐसे ही लिखा है। बोले नहीं, जब तक समझाएंगे नहीं तुम। ये दोनों एक साथ क्यों आए? तो इरशाद फरमाया दादा मियां ने कि पढ़ लो, आगे तुम खुद समझ लोगे। मेरा सोचो, एक आज से कामिल फरमा रहे हैं कि तुम समझ लोगे। ऐ अहमद मियां, अभी तुम अहमद मियां हो, लेकिन ऐसे गाना और बीना बनोगे कि तुम आला हजरत खुद बन जाओगे। फिर कहते हैं समझा दीजिए। तो आपने फरमाया अलिफ लिखो, अलिफ तो उर्दू जानने वाले हैं, अलिफ में पहले अलिफ आएगा, फिर लाम आएगा, फिर फा आएगा, तब होगा अलिफ। और लाम लिखो तो पहले लाम आएगा, फिर लाम के बाद अलिफ आएगा और फिर नीम आएगा। एक मत लिखो अलिफ अलिफ अल वो आता है, और लाम लिखो तो ल आता है। अब हो गया लाम, समझ गए? इतना समझ गए तो दूसरी बात समझो, अलिफ में पहले क्या आया और उसके बाद वो आया, फिर आया जिसको फा कहते हैं। तो अलिफ और फा के बीच में क्या आया? लाम। ये ध्यान में रखना, नहीं तो फिर अल्लम बल्लम हो जाएगा। और अलिफ लिखो तो पहले अलिफ, देर में बाद में फा और बीच में लाम। लाम लिखे तो अलिफ बीच में आया, और अलिफ लिखा तो लाम बीच में आया। इस मकाम पर अलिफ में लाम आया बीच में और लाम में अलिफ आया बीच में। तो आपके दादा जी ने बताया बेटा इन दोनों में बड़ी मुनासिबत है, ये वक्त में वो लाम को लिए हुए है अलिफ और अलिफ अपनी गोद में लिए हुए है लाम को, दोनों में बड़ा प्यार है। अलिफ लिखा तो बीच में गोद में लाम आ गया और लाम लिखा तो बीच में अलिफ आ गया, ऐसी दोस्ती किसी ने नहीं, इसलिए दोनों को मिला दिया। ये मोहब्बत मिलाती है, अलग अलग सब थे लेकिन दोनों को गले किसने मिलाया, ये उसकी गोद में था और वो इसकी गोद में है। लाम अलिफ की गोद में और अलिफ लाम की गोद में दोनों में मोहब्बत तबई थी, इसलिए इसको मिलाकर बता दिया गया। अलग अलग मत रहना वरना मतलब समझ में नहीं आया। और ये लाम का मतलब ला ला के माने ये वो नहीं, तुम्हारे घर का लाम नहीं है, ये ला जो है अरब का है, ला के माने नहीं। अब इमाम अहमद रजा ने जो उस दिन समझा था अब आला हजरत समझा रहे हैं, ये सुबो कद लाम अलिफ, ये सुबो कद लाम अलिफ कर दो बला मुंसरिफ, ला के तहे तेरे ला, ला के तहे तेरे ला उनके करोड़ों दो। बचपन का सबक ये किसने सिखाया, दादा ने कहा तुम खुद समझ लोगे, ऐसा समझे लाखों के दुनिया दंग रह गई। अब मैं आपको समझाऊं कि नहीं, फरमाते हैं येसुओ कद, येसु कहते हैं गुरुओं को। देखो हमारे मेरे साथ के भी तो आज छोटे छोटे हैं, ये बड़ी बहुत बड़ी बड़ी रहती है, ये आज ऐसी लगती है आपको तो समझा बहरहाल आप समझ रहे हैं। येसु कहते हैं जुल्फों को, जब जुल्फ संवारते थे हुजूर अकरम सैयद आदम सल्लल्लाहु अलैहि वसल्लम और शाना करते थे, शाना समझे दाढ़ी तो नहीं बोल, शाना कहते हैं कंघी को और गुजराती में कंघी को क्या बोलते हैं काशी। एक जुमला है याद हो गया, काशी यानी कष्ट, इसलिए उसका नाम है काशी। तो जब हुजूर शाना करते थे और इंसानों को संभालते थे, हाय हाय क्या आला हजरत घूमकर फरमाते हैं लैलतुल कद्र में मतलबुल कद्र हक मानवी इस्तेकामत के लाखों से एक येसु इधर दूसरा येसु इधर, जब कंघी करते थे शामा करते थे तो ये येसु जो है सीधे हो जाते हैं और थोड़ी देर में ये बोलना शुरू हो जाते हैं यूं और यूं। लाम इसकी हो कैसी होती, ऊपर से सीधे और आके ऐसा बोल, तो हुजूर के ये येसु लाम जैसे हो जाते हैं। अब समझने बात है, लाम जैसे हो जाते थे, फरमाते हैं येसु तो आपके लाम और आपका कद, सीधे जब हुजूर खड़े होते थे तो अली कैसे लगते, येसु लाम और कदे मुबारक अली। देखो दोनों मिले हैं ना, वहां वहां समझा था आज समझा रहे हैं, बच्चा चार साल का क्या समझेगा, इसका नाम है आला हजरत। चार महीने के सबक को मार्फत के अंदाज में और इल्म की रोशनी में दुनिया को समझा रहे हैं, अजीब शायर समझ लो और आला हजरत को आला हजरत मान लो तब तुमको अदब वाला कहा जाएगा। ये सुबो कद लाम अली, आपका येसु लाम की तरह और कद जो है ये अलिफ की तरह, दोनों मिल गए लाम अली। अब लाम अलिफ मिलने के बाद क्या हुए, ला ला कहते हैं नहीं को, जो चीज खत्म हो जाए उसको कहते हैं ला। अब वो चीज नहीं रही। आला हजरत फरमाते हैं या रसूल अल्लाह ये सुबह पर लाम अलिफ है, और जब लाम अलिफ की शक्ल देखो तो ऐसा लगता है दो तलवार, दो तलवार को मिला दो तो लाम अलिफ बन जाता है। और तलवार का काम क्या है? काट करके खत्म कर देना, या दिखाए तो भाग जाए, यही तो है तलवार का काम। हस्त को नष्ट कर देना, मौजूद को मिटा देना। आला हजरत फरमाते हैं या रसूल अल्लाह हमारे ऊपर बलाएं आ गई हैं, इन बलाओं को कैसे दूर कीजिए? फरमाते हैं ये सुबह बदलाव अभी सर को बला मिलकर मेरी सब बलाओं को भगा दो। लाके तहे तेरे ला, मेरी सारी मुसीबतों को बलाओं को लाम अलिफ जो तलवार की तरह उसके नीचे रख करके मेष को नाबूद कर दीजिए। क्या खेल है ये सो कद लाम अलिफ कर दो बला मुंसरी लाके कहे तेरे ला तुम के करो नो। बुखारी पड़ता है तेरो बंदी और समझता नहीं, और मेरे इमाम अहमद मियां बगदादी कायदा पढ़ते हैं और दुनिया को तसव्वुफ का और मोहब्बत रसूल का जान पिलाते हैं। इस शंत में किसी हजरत का ख्याल नहीं गया था, और जिसका ख्याल गया इसीलिए तो वो आला बन गया। जिधर किसी की तवज्जो न हो उधर इमाम अहमद रज़ा की तवज्जो हो रही है, इसलिए उलमा ने कहा आला हजरत। ये तो यूं ही बयान कर दिया। अब आइए सारे कलाम में आला कलाम किसका है? अल्लाह। सारे कलाम में सबसे आला कलाम है अल्लाह, जिसको कहा जाता है कुरान मजीद। और कुरान मजीद कहां से शुरू होता है बोलो? सबक पढ़ो अलिस्लाम से। अरे आनंद खाए बिस्मिल्लाह खा गए। पढ़ो भाई कुरान मजीद कहाँ से शुरू होता है? कहाँ से शुरू होता है? बिस्मिल्लाह से। अब इस आला कलाम की बिस्मिल्लाह आला हजरत इसका अनुवाद कर रहे हैं, तर्जुमा कर रहे हैं। सब हजरतों ने तर्जुमा किया, अब इमाम अहमद रज़ा तर्जुमा कर रहे हैं। सबने तर्जुमा किया, जितने हजरत थे चाहे घर के हों, सबने क्या तर्जुमा किया? सब तारीफ अल्लाह के लिए है, तमाम तारीफ हमें शुरू करता हूँ मैं अल्लाह के नाम से। सबने यही किया, लेकिन जब आला हजरत तर्जुमा कर रहे हैं तो सबसे अलग और इंतहाई खूबसूरत तर्जुमा, इसलिए कि स्टार्टिंग हो रही है किसके नाम से। और तर्जुमा करने वाले मैं गलत नहीं कह रहा हूं, तर्जुमा है सही तर्जुमा है, लेकिन खूबसूरत होना और औलाद सकती है, लेकिन किसी की औलाद खूबसूरत होती है तो कुछ तो हम ये बोल नहीं बोलते कि ये बंदर की औलाद, आदमी उसी कुछ को बोलते हैं, लेकिन ये खूबसूरत है कहते ये साथ है ना। मैं अर्ज करना चाहता हूं, अब आला हजरत आला कलाम का तर्जुमा कर रहे हैं, بسم اللہ شریف جو اللہ کے نام سے شروع ہے. امام احمد رضا علی نہیں فرماتے ہیں کہ میں شروع کرتا ہوں یا تو میں آ گیا کروں. میں آپ نے پہلا لفظ کیا بولے؟ اللہ کے نام سے شروع. اب سوچو ذہن دوڑاؤ. اللہ کے نام سے ابتدا ہونی چاہیے اور آپ ابتدا بسم اللہ کی کس کی کر رہے ہیں؟ اردو زبان میں میں شروع کرتا ہوں. امام احمد رضا ڈھونڈے نہیں نام بھی اللہ کا پہلے ہی آنا چاہیے. فرماتے ہیں اللہ کے نام سے شروع. شروع کو شروع میں نہیں لائے, اللہ تعالی کے نام کو بھی شروع میں لائے. اس لیے اعلیٰ حضرت بنایا ہے اللہ کے نام سے شروع. ایک دوسری بات یہ ہے, سب نے حضرتوں نے ترجمہ کیا میں شروع کرتا ہوں. اب بولو قرآن مجید صرف مردوں کے لیے نازل ہوا ہے؟ آپ ترجمہ کریں گے میں شروع کرتا ہوں, اور جب آپ کی وائف اور میڈم ترجمہ کریں تو میں شروع کرتا ہوں. صحیح ترجمہ ہے تو اس بیچاری کو اپنا ترجمہ کرنا پڑے. جو ترجمہ لکھا ہے وہ ترجمہ بھی چینجنگ کرنی پڑے گی. میں شروع کرتی ہوں. اچھا جو بیچ والا ہے قرآن کو سب کے لیے نکلا ہے. ہائے ہائے میرے اعلیٰ حضرت ہی تو شوبھا دیتا ہے. اب عورت ہو مرد ہو بیچ والا ہو, امام احمد رضا نے ایسا ترجمہ کیا ہے. فرماتے ہیں اللہ کے نام سے شروع. کرتا ہوں کو نکال دیا, کرتی ہوں کو نکال دیا, اور ان کے لیے تو کچھ حل نہیں ہے. کیا کریں, ایسا ترجمہ مجھے صاحب فرما دیا ہے کہ کسی کو پھیر پھیر چینج کرنے کی ضرورت نہیں ہے. عورت پڑھے کہ الحمدللہ شروع کرنا ہے تو شروع اللہ کے نام سے شروع. الحمدللہ رب العالمین. مرد کہے اللہ کے نام سے شروع الحمدللہ رب العالمین. بیچ والا پڑھے اللہ کے نام سے شروع الحمدللہ رب العالمین. کسی تبدیلی کی ضرورت نہیں ہے. وہ حضرت کا ترجمہ تھا, یہ اعلیٰ حضرت کا ترجمہ. اس لیے آپ اعلیٰ حضرت ہیں. ایسے ہی اعلیٰ حضرت نہیں ہوتے ہیں جی. نہیں, نقلی اعلیٰ حضرت نہیں ہے, اصلی اعلیٰ حضرت. نقلی اور اصلی میں بہت بڑا فرق ہے. ابھی اس کی طرف نہیں جاتا ہوں. اب آگے اس کے بعد ہے الحمدللہ رب العالمین. جتنے حضرت ہیں سب کا ترجمہ اٹھا کر دیکھیے. میں کسی ترجمے کو غلط نہیں کہہ رہا ہوں. کان کھول کے سننا ہے. مولانا نے سب ترجموں کو غلط کہا, آشا للہ میرا یہ مطلب نہیں. اعلیٰ بتانا, خوبصورت بتانا. سب نے ترجمہ کیا, تمام تعریف ہے اللہ کے لیے. کسی نے کہا سب تعریف اللہ کے لیے, کسی نے کہا ہر ہر تعریف اللہ کے لیے, کسی نے کہا کل تعریف اللہ کے لیے. یہ سب ترجمہ. اب امام احمد رضا جنہیں ہم اعلیٰ حضرت کہتے ہیں وہ فرماتے ہیں تمام خوب یا اللہ نفس تعریف کا ذکر کیوں ہے؟ یہ خوبی کیوں ہے؟ یہی تو خوبی بتانا ہے. دیکھو آپ کسی کی تعریف کرو گے جبھی تو تعریف معلوم ہوگی. یہ مائک چل رہا ہے, میں اس کی تعریف کر رہا ہوں تب پتا چلا کہ ہاں مائک اچھا چل رہا ہے. یعنی وہ پرانا ہو گیا ہے, دیکھتے دیکھتے میں بھی پرانا ہو گیا. ارے نیا شہر تو بدلو, بہت کم آیا. میں سنجس کا آپ کی تعریف کروں سبھی کو معلوم ہوگا کہ تعریف کرنے والا جب ہوگا تب کسی کی تعریف ہوگی. مولانا غلام مصطفیٰ اور ان کے دارالعلوم کی تعریف کروں سبھی تو آپ کو معلوم ہوگی کہ یہ تعریف کر رہا ہے. تعریف کس کی کی جا رہی ہے؟ تعریف ایسا لفظ ہے کہ کوئی تعریف کرنے والا ہوگا جب ہی تعریف ہوگی, ہے نا؟ ابھی نہیں سمجھے؟ نہیں سمجھو بچہ بول رہا. کبھی کبھی مونگی دو طرح کی ہے, کھاؤ گے تو ہم کبھی کنفیوز ہوتا ہے کہ نہیں کھائے گا کہ کھائے گا. تو ایسی مونگے ہم کھلاؤ سمجھے, اور اگر نہیں سمجھے تو کلیئر کٹ ہو, کنفیوز والی بات مت کر. تو سمجھ گئے, تعریف اسی وقت ہوتی ہے کہ جب تعریف کرنے والا ہو. یہ ہے تعریف. اور ایک ہے اچھائی اور خوبی. اچھائی اور خوبی اس کو کہتے ہیں کوئی بیان کرے نہ کرے وہ خوبی خوبی والے میں موجود ہوتی ہے. سید صاحب کو کوئی سید کہے نہ کہے, یہ نسل ہے سید, وہ تو ان کے اندر وہ خوبی رہے گی. مولانا خیر الحسن کو کوئی عالم مانے نہ مانے, عالم کی خوبی ان کے اندر رہے. کہنے کی ضرورت نہیں, وہ تو حاصل ہے خوبی. خوبی وہ چیز ہے جو خود حاصل ہوتی ہے, کوئی مانے نہ مانے. عالم کو کوئی ظالم کہہ دے تو خود تو ظالم ہو سکتا ہے, عالم ظالم نہیں ہو سکتا ہے. خوبی وہ چیز ہے کہ کچھ بھی تم بکبک کرتے رہو خوبی خوبی ہے. بلبل کی آواز سب اس کی تعریف کرتی ہے. اب کوئی بولے گی بلبل کرے جیسے بولتا ہے تو لگا ہو جائے, تو خود ہی کہہ رہا ہو جائے. خوبی کو لاکھ کو ہی مٹانا چاہے خوبی مٹتی نہیں, اور تعریف کو چھوڑ دے تو تعریف ختم ہو جاتی ہے. اسی طرح بلا شبہ اللہ کی ذات و صفات ذاتی سارے کمالات اس کے ذاتی, ساری خوبیاں اس کی ذاتی, وہ کسی کے تعریف کا محتاج نہیں ہے. کوئی رب کی تعریف کرے نہ کرے وہ خوبی والا ہے. اس لیے اعلیٰ حضرت نے ترجمہ کیا تمام خوبیاں اللہ. اب چاہے خوبی بیان کرو چاہے مت کرو, میرا رب خوبی والا ہے. تعریف اسی وقت ظاہر ہوتی ہے کہ تعریف کرنے والا ہے. پروردگار عالم تنہا تھا, کوئی نہیں تھا, کوئی نہیں تھا, صرف ذات خالق تھی. کوئی رب کی تعریف کرنے والا نہیں تھا, لیکن خوبی والا میرا رب موجود تھا. تعریف تو اس وقت ہونے لگی ہے جب کی تعریف کرنے والا پیدا ہوئے ہیں. تو اعلیٰ حضرت نے شان وحدانیت ابدی اور ازلی ذات کے بارے میں عقیدہ بھی اس تدبر سے دے دیا ہے کہ تمام خوبیاں اللہ کو. کتنا خوبصورت اور حسین ترجمہ. اور آگے چلو, تھوڑی سی علم کو پرو ہو رہی ہے, حالانکہ میں اس میں نہیں جانتا ہوں. سمجھ رہے ہیں کہ نہیں آپ؟ بول تو نہیں ہو رہے ہیں. آگے ہے اهدنا الصراط المستقيم. بہت سے لوگوں نے ترجمہ کیا ہے، اے اللہ ہمیں سیدھا رستہ بتا۔ سیدھا رستہ بتا، سیدھا رستہ معلوم ہے کہ نہیں؟ ارے جب معلوم نہیں ہے تو اللہ تعالیٰ نے کہا ہے اللہ سیدھا رستہ بتا۔ ارے 1500 سال ہو گئے اللہ تعالیٰ نے بتانے والے کو بھیج دیا تھا، اپنے محبوب کو بھیج دیا تھا، انہوں نے بتا دیا تھا۔ صدیق کلے، عمر کلے، عثمان کلے، حیدر کلار کلے، ارے قادر کلیری کلے، داتا چلے، غوث اعظم چلے، غریب نواز چلے، سبھی چلے چل رہے ہیں۔ کوئی نہیں کہہ رہا کدھر ہے کدھر ہے، رسول نے بتایا کر نے دیکھ لیا، اپنے آپ سے دعا کر رہے ہیں مولا ہم کمزور ہیں اور شیطان گرد گرد کھڑا ہے، مولا نبی نے تو سیدھا راستہ بتا دیا، اب تو سیدھا راستہ ہم کو چلا بتا اور چلا۔ میں سر کہتے اب میں یہاں سے چوک بازار جانا چاہتا ہوں اور میں آپ سے پوچھتا ہوں کہ چوک بازار کا رستہ کیا ہے، تو آپ یہ رات ادھر سے جائیں گے، لفٹ مڑ جائیں گے، پھر رائٹ جائیں گے اور پھر اس کے بعد لفٹ مڑ جائیں گے، لفٹ سے پھر اسٹریٹ جائیں گے، پھر رائٹ مڑ جائیں گے، تو یہ آئے گا وہ آئے گا، یہ بتا کر کے چلا گیا۔ اب اس کے بعد ایک شخص آیا، بولے گھر چوک بازار کا راستہ بتائیے، تو ہاتھ پکڑ لیا، بولے چلو سمجھے، یہ چلو۔ اب لے کے چلا، چلتے 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 لا کر کے کھڑا کر دیا، یہ ہے سلک ہاؤس مارکیٹ، یہ ہے چوک بازار۔ اب یہاں پر اس نے چلا دیا، سنو راستہ بتا دیا مصطفیٰ نے، سمجھے، اور رب سے ہم توفیق مانگتے ہیں مولا غیبی توفیق عطا فرما دے، ہم بھٹکنے نہ پائے، مصطفیٰ نے راستہ بتا دیا، اب ہم کو منزل تک پہنچا دینا۔ یہ رب نے نبی اکرم صلی اللہ علیہ وسلم کو راستہ بتانے کے لیے بھیج دیا، لیکن میرے نبی صرف راستہ بتاتے ہی نہیں ہیں، راستے کی ساری نشانیاں بتا دیتے ہیں اور اپنے محبوبوں کو سامنے آنے بانے دائیں لگا دیتے ہیں، یہ میرا چاہنے والا چاہ رہا ہے، اے عبد القادر ہاتھ پکڑ کر پہنچا دینا، اے خواجہ معین الدین ہاتھ پکڑ کر پہنچا دینا۔ یہ جو پیری مریضی ہوتی ہے اسی لیے ہوتی ہے کہ پیر اس بتائے ہوئے راستے پر سلام جی کے ساتھ منزل تک پہنچا۔ رب کی تعلیم بھی ہوتی ہے، مصطفیٰ کی بتائی ہوئی نشانی بھی ہوتی ہے اور مصطفیٰ کی طرف سے گائڈ کرنے والے رہنما بھی ہوتے ہیں، یہ اولیاء کرام اسی لیے تو پیدا ہوئے۔ امام محمد رضا نے اس کا ترجمہ کیا ہے، اہدنا الصراط المستقیم، اے اللہ ہمیں سیدھا راستہ چلا۔ یہ رب کی تعلیم ہے، اور کیسا راستہ؟ صراط الذین انعمت علیہم، راستہ ان لوگوں کا۔ لوگوں نے ترجمہ اس کا کیا کیا ہے، راستہ ان لوگوں کا جن پر تو نے انعام کیا، یہی ترجمہ ہے ڈھاکے کی۔ صرف اعلیٰ حضرت اپنے اس ترجمے میں منفرد ہے، اعلیٰ حضرت نے انعام کا ترجمہ انعام نہیں کیا ہے، بلکہ فرمایا ہے ان لوگوں کا راستہ جن پر تو نے احسان کیا ہے۔ کیوں کہا احسان کیا؟ انعام کا ترجمہ انعام، یہ ترجمے کا حق نہیں، ہم غلط نہیں کہہ رہے ہیں، حق ادا نہیں ہوا، अगर किसी बच्चे से आप एग्जामिनर होने की हैसियत से पूछें बेटा वाटर मीन्स, बोले वाटर मीन्स वाटर, पूछे बेटा नाइट मीन्स, बोले नाइट, तो ये तर्जमा होगा। आपको हिंदी और उर्दू में पूछना चाहते हैं वाटर में, उसका सही जवाब क्या होगा, तर्जुमा क्या होगा? पानी हिंदी में, जल फारसी में, आप हाथ नहीं तो आप पार्टी आसम, आप के माने पानी, जल के माने पानी, पानी के माने पानी, पानी के माने पानी नहीं है, पानी के माने जल और जल के माने पानी। कोई पूछे वाटर नहीं तो बोले पानी, सही जवाब दिया, यू आर राइट। और अगर कहे वाटर नहीं तो वाटर रॉन्ग, राइट नहीं, ये राइट फाइट होने लगे। तो तर्जुमे का अर्थ ये है कि जिस जबान में कन्वर्ट किया जा रहा है कोई लफ्ज, उस जबान का लफ्ज इस्तेमाल किया जाए। आला हजरत ने ये नहीं कहा कि उन लोगों का रास्ता चला जिन पर तूने इनाम किया है, फरमाते हैं उनका रास्ता चला जिन पर तूने इनाम किया है। वापिस डिफरेंस, डिफरेंस इनाम एंड एहसान, क्या फर्क है? देखो इनाम उर्दू में जो बोला जाता है, इनाम के माने ये होता है कि किसी ने कोई कारनामा अंजाम दिया, कोई बेहतरीन काम किया, उस काम के बदले में अगर कुछ मिलता है तो उसको कहते हैं इनाम। गिट्टी तो आप जानते हैं, जिसने अच्छी बॉलिंग की, अच्छी बैटिंग की, छक्का मारा और क्या चौका, ये सब कारनामे जिसने अंजाम दिए उसको गिफ्ट मिलता है, उसको इनाम मिलता है। कहा उसको कप मिला, इनाम मिला, 10 लाख रुपए इनाम में मिले। इनाम कहते हैं कि किसी की मेहनत के बदले में, किसी के काम के बदले में कुछ गिफ्ट दिया जाए, इसको कहते हैं उर्दू जबान में, किसी को तो कहते हैं, अगर गलत बोल रहा हूं तो बोल रहे। अब दूसरा लफ्ज है एहसान, एहसान किसको कहते हैं? आपने कोई काम अंजाम नहीं दिया लेकिन तरन वाले ने अपने तरन से 1 लाख रुपया आपको दे दिया, ये क्या हुआ? ये इनाम नहीं है, एहसान है। कुछ नहीं किया, बैठ करके मांग रहा था, कोई शेख साहब आए मांग रहा है, 1000 रुपये का नोट उसके हाथ पर दे दिया, देखने वाला कहेगा कि बड़ा एहसान कर रहा है, ये भी कहेगा इनाम दे रहा है, ये भीख मांग रहा है तो भीख मांगने पर इनाम नहीं, उसने कुछ काम नहीं किया, अपने कर्म से उसको उसने 1000 रुपया दिया, जिसका नाम है एहसान। अब समझे, इनाम के बदले कारकर्दगी होती है, एहसान के बदले में कारकर्दगी नहीं, वो कॉमन है, आम है, जिस तरह का है वो अता कर दे। ये जहन में आ गया, अल्लाह ताला ने फरमाया दुआ मांगो कि मौला उन लोगों के रास्ते पर चला जिन पर तूने इनाम किया है, यानी एहसान किया है। एहसान ये वलायत अल्लाह का एहसान है, नबूवत अल्लाह का एहसान है, वलायत जो मिलती है किसी नेक काम के एवज में नहीं मिलती है। आला हजरत फरमाते हैं सिर्फ अल्लाह का करम है कि जिसको चाहे बने। बड़े बड़े नेक हैं, बड़ी नहीं है, जन्नती बन सकते हो, लेकिन वलायत ये अल्लाह का एहसान है, जिसको चाहे मुंतखब कर ले और वली बना दे। इसी तरह से नबूवत अल्लाह का एहसान है, अल्लाह دیا اور لفظ احسان نے تفسیر بھی کر دیا ہے کہ ہم یہ کہہ رہے ہیں کہ مولا ہمیں وہ راستہ چلا جس راستے پر نبی چلے ہیں جس راستے پر نبی ان کا راستہ چلا جن پر تم نے احسان کیا ہے. سمجھ گئے یہ کتنا خوبصورت ترجمہ ہوا. اس لیے ہے اعلیٰ حضرت سب حضرت یہاں یہ کہہ رہے ہیں اور ایک حضرت بریلی میں ایسے ہیں جو یہ کہ ترجمہ بھی کر رہے ہیں تفسیر بھی بیان کر رہے ہیں اور عقیدے کو بھی سنوار رہے ہیں. وہاں کوئی تفسیر نہیں ہے صرف سمجھنے میں سارا معاملہ کھل کر آ جاتا ہے. اس لیے علماء نے کہا ترجمہ دیکھ کر اعلیٰ حضرت کا ترجمہ یہ ہے اعلیٰ حضرت. بلا بلا اعلیٰ حضرت نہیں کہتے ان کی علمی گفتگو کا تذکرہ مولانا خیر الحسن صاحب نے خیر سے بھی کیا اور حسن و جمال کے ساتھ کیا. ان کے نام ہی میں خیر بھی ہے اور حسن بھی ہے. حسن اچھے کو کہتے ہیں خیر بھلے کو کہتے ہیں. اللہ انہیں حسن بھی بنائے خیر سے بھلا بھی بنائے اور ان کے سچے میں سب کو بنائے. امام احمد رضا کی علمی شان کو میں نے ترجمے کے ذریعے بیان کیا یہ ہے آنا اعلیٰ ترجمہ ہے. اس لیے کہ اعلیٰ حضرت کا اب چلو خاندان سے اولاد سے تو حجت الاسلام بھی حسن میں آنا علم میں آنا فضل میں آنا تقوا میں آنا. اللہ نے دو لڑکے دیے تھے حامد رضا مصطفیٰ رضا بڑے صاحبزادے حامد رضا چھوٹے صاحبزادے مصطفیٰ رضا. حامد رضا کو حجت الاسلام جو کہتے سارے علماء نے کہا حجت الاسلام. حجت جانتے کس کو کہتے ہیں؟ حجت کہتے ہیں دلیل کو. حجت الاسلام کے معنی اسلام کی دلیل. دلیل اسے کہتے ہیں جس سے ثابت ہو جائے. ان کو دیکھ کر اسلام دلوں میں ثابت ہو جاتا تھا. بولنے کی ضرورت تھی اتنے خوبصورت. ان کو دیکھنے والوں نے ہم کو بریلی نے بتایا کہ جب حضرت گھر سے نکلتے تھے سوداگران محلے سے تو اس زمانے میں کار وغیرہ نہیں استعمال ہوتی تھی. گھوڑے رئیس لوگ استعمال کرتے تھے. حجت الاسلام اور شاندار گھوڑا پالتے تھے اور کبھی کبھی شاہانہ لباس پہن کر کے. بہت بڑے سمجھدار تھے یہ لوگ. ایسے ایسے نہیں بڑے کھانا ہوں گے زندگی بھر کھانے میں رہے. کھانے میں کون رہے کھانے بند کون رہے بند آ کھانا ہوگا کیسے وہ آپ بولو میں حضرت حجت الاسلام امامہ پہنچتے تھے. بڑا خوبصورت امامہ پہنتے تھے. لباس بھی بہت قیمتی. جو اولیاء کرام ہوتے ہیں ان پر انبیاء کی تجلی پڑتی. بہت سے انبیاء ہیں بادشاہ جیسے حضرت داؤد حضرت سلیمان. جب سلیمانی تجلی جس پر پڑتی ہے وہ شاہانہ لباس پہنتا ہے. حضور غوث پاک گزری نہیں پہنتے تھے. ایسا قیمتی لباس پہنتے تھے وقت کا بادشاہ بھی نہیں کہتے. ابھی اس کی تفصیلیں پہ ہم کر رہا ہوں. ایسا لباس پہن کر نکلتے تھے کہ چور دیکھتا تھا تو کہتا تھا اتار کر دو. جا رہے تھے تنہا بتایا جا کے منہ میں پانی آنے لگا. یہ کوئی نہیں جا رہا ہے اس کا پوچھا چھین لوں گا ساتھ پوچھ کھائے آگے پکڑ لیا سال سالوں میں تو کر بات نہیں. وہ بات میں لڑائی نہیں تھی. ہاتھ کٹوا کے نہیں اٹھا ہے تماچا مارتے ہیں تو وہاں ڈھیر ہو جاتا. تلوار ساتھ میں تلوار نہیں چلایا. دل ہی دل میں رب کی طرف توجہ کی مولا इस डाकू और चोर ने तेरे बंदे अब्दुल कादिर का नाम पकड़ा है। मुकल्लद कुलूब, अब इसके हाथ के तेरे बंदे अब्दुल कादिर का नाम नहीं छूटना चाहिए। और जिसे आदत से नहीं मालूम कि आपका जितना शायद अब्दुल कादिर की रानी है, पढ़ाई से तौबा करता हूँ, आपके पास में हाथों से पिला दिया और कश्मीर जबल के वक्त का कुतुब और अवधान करता। अरे कहीं चोर भी दामन पकड़ता है तो बड़ा कीमती बन जाता है। अब वो चोर चोर नहीं रहता है, चोरों को सेना के मुस्तदीन पर चलाता है। गलती के मौके पास रजी अल्लाह तआला अन्हु पर शाही तजल्ली पड़ी थी, कीमती लिबास पहनते थे। हुज्जत उल इस्लाम के बारे में भी उलमा पढ़ते पर कहते हैं ये सुलेमानी तजल्ली के फर्जों के बहुत शानदार कपड़ा पहनते थे और घोड़े पर चढ़ करके सवार होकर के जाते थे। तो लोगों ने मुझसे बयान किया कि मेरे उस्ताद हुज़ूर शाह बुखारी मुफ्ती शरीफुल हक साहब, जिन्होंने उनकी ज़ियारत की थी, हाँ बताए कि जब हम देखते थे बाजार से गुजरते थे, निगाहें नीची होती थी, सारे दुकानदार चाहे मुस्लिम हो चाहे गैर मुस्लिम हो, सौदा ले रहे हैं, ग्राहक खड़ा है और उसको बोलते थे ठहर। ग्राहक भी देखता था, शेर भी देखते थे, जाने वाला कौन जा रहा है, ये औलाद किसकी है, आला हजरत की। ये भी इतने आला थे कि हर मुस्लिम गैर मुस्लिम की निगाह उनकी तरह उठ जाती थी। कितने हसीन उस रास्ते से गुजरते होंगे, लेकिन कभी उनके चेहरे को देखकर लोग सर खड़े नहीं होते थे, हाथ जोड़ करके सलाम नहीं करते थे। ये आला हजरत की आला औलाद, आला हजरत हर केंद्र के आला हजरत है। एक मिश्रण देखो तो आला हजरत, औलाद के देखो तो आला। कितने लोग हैं जिसको इस्लाम को सिर्फ देख करके कलमा पढ़ते हैं, और छोटे शाहजादे थे तो मैंने भी देखा और एक दो साल में बरसों देखा है, रात में भी देखा है, दिन में भी देखा है। उनके कमरे में कोई सो नहीं सकता था, लेकिन मैं नीचे पलंग के नीचे गद्दा डाल करके आकर कई कई रातें गुजारी है मैंने। उनके करवट बदलने को भी देखा है, जब करवट बदलते थे तो लोग करवट बदलते हैं भूख माँ करते हैं, लेकिन हुजूर से यदि उनकी आदमी जब करवट बदलते थे तो दुकान को निकलता था फिर करवट बदलते, यानी करवट बदलने में भी जिक्रेगा उनका कल्ब जारी रहता था। और के अगर काम लगा कर कोई सुनता तो फिर हमेशा कहता था अल्लाह 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 अल्लाह, तालीम लिखते थे और फिर कहता था अल्लाह अल्लाह अल्लाह, खामोश बैठे रहते थे फिर कहता था अल्लाह अल्लाह। ऐसा जाकिर, ऐसा जाकिर कौन था, आला हजरत की आला औलाद थी। और ऐसी खूबसूरत हुज्जत उल इस्लाम, खूबसूरत सूरत मिले और इनकी भी सूरत कम नहीं थी। अरे बुढ़ापे में हमने 80 साल में देखा, लाल लाल हों पतले पतले हों, मुस्कुराते थे तो ऐसा लगता था कि रहमत बरस रही है, धूल झड़ रहे हैं आंखों में, ऐसा लगता था ये बलायत की चमक है, पेशानी देखो तो तकवा की रोशनी फूटती थी, चलते थे तो सुन्नत मुस्तफा के मुताबिक चलते थे। खुदा की कसम खाकर कहता हूँ, एक नहीं कई फैमिलियों को मैंने देखा, किसी तबलीग की जरूरत नहीं, हुजूर मुफ्ती आजम हिंद को देखा, पूरी फैमिली कहने पर मजबूर हो गई ला इलाहा इल्लल्लाह। آلہ حضرت کی آلہ اولاد باپ دادا تو آلہ تھے ہی جن کو دیکھا ہے زمانے میں ان کا میں ذکر کر رہا ہوں. اگر مفتی اعظم ہند کو نہیں دیکھا تو تعلیم کر لیا تو نہیں دیکھا ہے نا کیسے ہیں. جہاں بیٹھ جاتے ہیں اگر دس ہزار علماء ہوں تو ایک تاج الشریعہ بیٹھے ہوئے ہیں تو سب کی نگاہ تاج الشریعہ کے چہرے پر ہوتی ہے. ایسا لگتا ہے کہ آسمان پر ستارے ہیں اور چودہویں رات کا شام دیوبندی نے کتاب لکھی ہے اور اس میں یہ تعارف لکھا ہے بدبخت نے اللہ اس کے دل سیاہ کو اور سیاہ کر دے. کہتا ہے احمد رضا بالکل کالے کلوچے تھے ان کی اولاد بھی بڑی کری ہوئی منظر کی لکھ لکھا. آج بھی ان کی اولاد میں سب کالے کالے پیدا ہوتے ہیں ابھی کالا مزہ کھانے والا اس کو دکھے گا کیا. ارے یہ لوگ تو آئینہ ہیں آئینے کے سامنے کالا کوا لاؤ تو آئینہ میں کیا دکھائی دے گا مور میور دکھائی دے گا. بھائی خان خان ارادت کرنا کے پڑی ہے بندے کو عادت کے شور دے سکھا بچے تو کمائیں کمائیں لے کے چلے. آپ بول رہا تو سمجھ نہیں کہتے ہیں کو کسی نے وکیل احمد گنگولی سے پوچھا کہ جہاں پر کوا کھانے کو جاگے معلوم یعنی جو کوا مشہور ہے جس بستی میں لوگ اس کے کھانے کو برا سمجھتے ہوں ایسی بستی میں اس کوا کھانے کا مسئلہ کیا ہے. تو لکھتا ہے کہ سلام ہے پورا بکرا کھا جاؤ تو سلام ہے جب تک کہ شادیا نہ سواب کسی نے نہیں لکھا. بسم اللہ پڑھتے بولو تو بسم اللہ کا سلام پورا بکرا کھا جاؤ کوئی عبادت نہیں لیکن پوری دنیا میں ایک ایسا بتاوا رکھی دیا ہے کہ جس میں لکھتا ہے کہ تالا کوا کھانا سواب ہے. دلیل بکت بندہ رشید احمد یہ بندہ ہے کہ گندا ہے یہ گندا پتوا ہے گندا چلا چلیے بتوا لکھتے اور آپ نے یہ فرمایا حدیث نے یہ فرمایا امام اعظم نے یہ فرمایا غوث اعظم نے یہ فرمایا ایک فتوا ہے اور ہزار دلیل ہے خاندان میں یہ آدھا مقام ہے ان کی اولاد بھی آلہ ان کے پوتے بھی آلہ اور ان کے پرسوں کے ساجو شریا بھی آلہ ہو بھی آلہ ایسا علم اور ایسی اولاد لا کے کوئی بتائے آلہ جس انجن سے دیکھو آلہ جس انجن سے دیکھو آلہ. ارے جنگل میں جا یا انگل دیکھ میرے امام احمد رضا کو اعلیٰ حضرت بلا وجہ نہیں کہتے ہیں. ہم ان کا جشن مناتے ہیں یہ جشن بھی اعلیٰ یہ جشن بھی اعلیٰ ہے ان کا ذکر بھی اعلیٰ اعلیٰ ہے اور ان کو اعلیٰ کیوں بنایا گیا انہوں نے اپنے نبی کے ذکر کو اس انداز سے پیش کیا ہے کہ پوری دنیا میں اس اعلیٰ فکر سے یہ مبلغ بن کر امام احمد رضا کھا رہے ہیں اور خوب کر فرماتے ہیں بخش والے تیری شوکت کا عروج کا جامع ارے بخش والے تیری شوکت کا عروج کا جامع گزروا عرش پہ और काली कलिया बनवाते हैं
जिसको बनाया आपने।
ये आला का नाम किसका है? आला हजरत के पर होके का होके तो एक नाम आला हजरत के साहबजादे, आला हजरत के साहबजादे के साहबजादे मालूम है। उनका लकब है जिलानी मियां और नाम है इब्राहिम रजा, और इब्राहिम रजा के साहबजादे कादिर शरिया आला हजरत हुज्जतुल इस्लाम जिलानी मियां और ये
चार
चौथी पुरस्कार यार की फजीलतें चल रही हैं। चार साल चार महीना चार दिन और आज शरीया और बाद में चार 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 है। आला हजरत फरमाते हैं वो जनाब ने जी महिबा ने चार यार की करो। अरे जनाब ने जी महिबान चार यार की कब्र, जो अपने सीने में ये चार बाब लेके चले। महल में रुके शहजादा लेके चले, अंधेरी रात सुनी चराग लेके चले। संजय फरमाते हैं जेना जेना करने के तो कहते हैं जन्नत, कोई पढ़ा लिखा है लालू मन वाले जेना कहते हैं जन्नत को। फरमाते हैं जेना बने जी मुहिब्बा ने चार यार की कब्र, जो चार यार के से मोहब्बत करने वाले हैं उनकी सब जन्नत बन जाएगी। जनाब बनेगी मोहब्बा में चार यार की कब्र। ये कौन गुरु भेजा बंद करो, इतना क्या टिल्लू है क्या बूढ़े जवान बेचारे हैं कुछ सारे वो, लेकिन टिल्लू कयामत में भी अजीत है। अजीत में आया है कि सब इधर उधर भागेंगे अक्षय गाड़ी के नीचे। आप लोग घबरा तो नहीं रहे हैं, एक घंटे से ज्यादा बोल रहे हैं, डेढ़ घंटा हो ठीक शुक्रिया आपका। दो चार दिन उन्होंने फरमाया है कि सब बच्चे, कौन से बच्चे? कच्चे बच्चे जिसको कहते हैं। अभी दिन पूरा नहीं हुआ था किसी वजह से, किसी बीमारी से वो बच्चे गायब हो गए, एबॉर्शन हो गया। ये जानबूझ के कराने वाले बीमारी करना ज्यादा लड़की इतनी करके लड़की इतनी करके क्यों? आज तो गैर मुस्लिम बोलता तू कैसी पैदा कर, औलाद पैदा कर, बहुत कम होती जा रहे, बहुत कम होते जा रहे। अरे मेरे रसूल ने कहा कि अपने औलाद को ज्यादा करो ताकि कयामत से मैं तुम पर फख्र करना। वही अगर रिपोर्टिंग करता है तो कोई बात नहीं, मुसलमान तो दर्शन दो दर्शन, लेकिन ऐसा नहीं कि पालो ना कीड़े मकोड़े की तरह नालियों में चलने वाला मत बनाना। औलाद पैदा करो तो सच्चा अदब देने की हिम्मत नहीं। तो मैं अर्ज कर रहा था कि ये सारे कच्चे बच्चे सब अच्छे के नीचे जमा हो गए, जो दुनिया में मुर्दा पैदा हो गए वहां जिंदगी मिलेगी। इसलिए कि मोमिन माँ के पेट में थे,
ایمان کا یہ اثر ہے اللہ ان کی شکل صورت سب کے جاتا ہے. چار مہینے میں رہ گئے ہوں, دو مہینے میں گئے ہوں, سب وہاں گھر پکڑ کر کے چلے جائیں گے ہتھی لائی کے نیچے. حضور فرماتے ہیں نام کے اما رب ہوں, اپنے رب سے جھگڑا کریں گے. ہمارے ابا اما کو دے دیجیے, امی ممی کو جنت میں مالا بھیج دے, اما ابھی کو ابا کو بھیج دے جنت میں. اللہ تعالیٰ فرمائے رسول اللہ صلی اللہ علیہ وسلم بتاؤ جاؤ میدان قیامت میں جہاں تمہارے اما اور ابا ہیں لے کر کے جنت میں چلے. یہ جو کچے بچے گئے ہیں صبر کرنا, یہ آخرت کا ذخیرہ ہے. جہاں تم جاواں دور ہو گئے یہ کچے بچے چور 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 آئیں گے. اما کا ہے ابا کا ہے, میں کہتا ہوں یہ پہچانیں گے کیسے؟ مردا تو پیدا ہوئے, ابھی آپ پیدا نہیں ہوئے, نات ہوئی نہیں تھی, کچے نکل گئے تھے. لیکن خدا کی قسم یاد رکھو, ماں اور باپ کے رشتے نے انہیں وہ شعور عطا فرمایا. کروڑوں کروڑ میدان محشر کی شکوں میں مرغے ڈال ڈالتے گئے ہیں. اما کہاں, ابا کہاں, اما کہاں, ابا کہاں. جہاں اما ملے وہاں پکڑ لیں گے, جہاں ابا ملیں گے پکڑ لیں گے. پھر حضور فرماتے ہیں یہ جو نال ہے وہ موم ہے. کیا بولتے ہیں ماں, اس میں بڑی بڑا سا پائپ رہتا ہے جو پیدا ہونے کے بعد نسیں کاٹ دیتی ہیں, وہ ان کی ویسے ہی لگے گی. وہ اپنے ابا اما پیسے مانگے, وہاں رسی تو ملے گی نہیں, اللہ نے ان کو رسی پہلے دے دی. مانگیں گے اور آگے آگے چلیں گے. اپنا جاؤ جنت دیکھے رہیں گے, ابا اما کو پہچانیں گے جن کو نہیں با پہچانا ہے, دیکھا بھی نہیں ہے. ارے جب کچے بچے کا یہ عالم ہے, یہ تو اچھے بچے کا کیا عالم ہے؟ اور مصطفیٰ نے جسے اچھا بنایا ہے وہ میدان محشر میں ہر اچھے بچے کو پہچان لیں گے. ارے اچھا وہ ہے جو مصطفیٰ کی محبت ہے. جو ہوتی ہے یہ بچہ نہیں کہ چلا سب بچے ہیں, لیکن وہ کیسا اتنا اندر سے گھوٹ رہا, اندر سے گزر گیا تھا. ماشاء اللہ پورا پاکیزہ جیسا ہے, کوئی لکم جھک نہیں کر رہا, سب خاموش ہے, سب کے موبائل لگ رہے ہیں. اللہ تعالیٰ ہم سب کو غلط تاریخوں سے ہمارے ہاتھوں کو محفوظ رکھے. بہت پارٹی کا جلتا اس لیے کہ اعلیٰ حضرت کی یاد کا جلتا, اعلیٰ حضرت کی یاد کا جلتا. زبان کو آج کر کے میں پھر کبھی بولوں گا تھک گیا ہوں. میں نے آج تقریب کسی نے کہا ہمیں سید ظاہر علی کی, تو بیچارا ظاہر ہے پرہیزگار ہے, اور پرہیزگار کیوں بنتا ہے؟ زبان کی حفاظت کرتا ہے. اللہ تعالیٰ فرماتا یا ایھا الذین آمنوا اتقوا اللہ وقولوا قولا سدیدا. ایمان والو اللہ سے ڈرو, پرہیزگار بن جاؤ, لیکن پرہیزگار بننے کے ساتھ بولو قولاً سدیدا, اور بولو تو اچھی اور نرم بات. کیا سمجھے؟ نکاح میں یہ آیت پڑھی جاتی ہے, یہ سب کو سمجھایا جاتا ہے کہ اے لوگوں کے زبان بڑی قیمتی ہے, اسی لیے اللہ تعالیٰ نے پاؤں کو دیے ہاتھ کان ناک, ارے دونوں طرف بھول جاؤ, یہ ناک نہیں ہے یہ ناک ہے. کتنے سورا, ارے ابھی ناک کو بھی آ سکتا ہوں, ایک ہے دو, تمہیں بولنا ناک ہے, ناک کتنی ہے؟ کیوں دو سورا, اس کو بند کرو تو اس میں سے سوکھو کتنی؟ اگر یہ ناک نہیں ہے تو سوکھتا کیسے؟ और जिसको बंद कर दो तो इसके शुरू हो गया, ये भी नाक हुई ये भी नाक हुई, और जब दोनों बंद कर दो सांस ही नहीं निकले, एक बंद कर दो सांस आएगी, दोनों बंद कर दो तो मुंह खुल जाए, देखो नाक हो गए आंख कितनी
दो,
जबान देखे भी दो वो है ना एक है, मैं गलती कर रहा हूं, जबान एक है पूरी जिंदगी की एक्टिविटी, ऑल एक्टिविटी ऑफ लाइफ, पूरी जिंदगी के जितने काम होते हैं एक्टिविटीज होती हैं इन्हीं पर वो डिपेंड करते हैं, दोनों काम दो हाथ दो हाथ दो काम और एक जबान दो नाक, इन्हीं सारी चीजों से आपके सारे काम होते हैं। अब मैं इसकी तशरीह करूंगा तो बहुत देर हो जाए, सब दो दो बनाए जबान एक क्यों बनाए, एक को तो सवाल दो, अगर दो बना के क्या है एक इधर और एक इधर, तो अपनी बीवी को बोलता कि मैंने निकाह करता बोलता मैंने कबूल किया और हजरत बोलता तलाक दे, एक ही मतलब मैंने एक जमान करवाया दो नहीं किया, आज तो एक जमान इतनी आफत पैदा करती है, एक जवान को नहीं संभालता ये जवान माटे में सारे फितने पैदा करते, इसलिए वक्त पर माता है कि कूलू कौलन सरीला, लोगों बोलो तो ऐसी बात बोलो कि बिगड़े हुए काम सुन जाए, जितना उठ रहा है तो सब जाए, ऐसी बात बोलो कि दूर भागने वाला तुम्हारे सीने से लग जाए, ऐसी बात बोलो कि बिखरा हुआ समाज कहत न की तरह शीशा खिलाई हुई दीवार बन जाए, ये जवान सभाती है भी और ये जवान दीवार की विशेषता, इसका अगर आपने लिहाज पाठ नहीं किया तो ये जवान सारे समाज को दहशत कर देगी और दुनिया में बदनाम कर देगी, ये जवान बड़ी अहम जवान है, इसलिए सुनियो आला हजरत ने भी जवान के बारे में कई भगवान अपनी किताबों में लिखे हैं, आला हजरत फरमाते हैं कि एक दिन हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा किराम के सामने खड़े होकर अपनी जबान मुबारक पकड़ कर पूछा क्या है, सहाबा ने कहा ये जबान है, हुजूर ने फरमाया सुनो यही जबान आदमी को जन्नत में ले जाती है और यही जबान आदमी को जहन्नम में और बेमुंह गिराती है, ये हुजूर की हदीस इमाम अहमद रज़ा ने गोट की, समझे एक काफिर पूरी जिंदगी यूं और किसकी इबादत करता था, समझे पूरी जिंदगी जन कमंडल लेते एक दिन इमाम साहब के मौलाना अमीर साहब के पास आया, बोले अब दिल के सारे संग और कालिम भूल गई है, आप हाथ बढ़ाइए और कैसा है नहीं, सिर्फ ईमान लाया और कलमा पढ़ा और उस जमीन पर लेट गया, इंतकाल कर गया, सारे सूरत के मुसलमान जब समझे थे तो उसके जनाजे में शरीक हो गए, ये नहीं देखेंगे कि यूं आया, ये नहीं देखेंगे कि यूं करता, بلکہ اس کی زبان پر بھی تو سارے لوگ اس کے آگے اس کی نیت ہے سب کی آتی سے ہاتھ بھاگ کر اس کے لیے دعائیں مت کرو. یہ زبان کا نیٹورک ہے میرے دوست. اور ایک بہت بڑا عالمی ڈاکٹر محقق پوری زندگی کتابیں لکھ رہا ہے, ہدایت کا بات کر رہا ہے, سگڑے ہوئے کو سنبھال رہا ہے, لیکن 75 سال میں اپنی کتاب میں لکھتا تھا لکھ گیا کہ میرے جیسے رسول بشر میں مر گئے. نہ کاری کام دے گی نہ کہا, نہ پگڑی کام دے گی نہ پگڑا, نہ تیری گور کام دے گا نہ جھوٹا, سارے ہندی لچائیں گے. ارے زبان اور قلم کی تربیت اگر پھسلتی ہے تو جہنم میں گراتی ہے, اور یہ زبان سنبھلتی ہے تو پرانے کافر کو جنت میں لے جاتی ہے. اس لیے زبان کو سنبھالو, یہ زبان سنبھلے گی تو کتنے دور ہوں گے, اور یہ زبان بگڑے گی تو کتنے دور ہوں گے. تربیت کو فائدہ پہنچانا ہے تو زبان پر ایمان دو, کنٹرول کرو. یہ ہے امام احمد رضا کا اعلیٰ پیغام. اس پیغام پر عمل کرو اور مسجدوں میں جاؤ, جھکو, نماز تو پڑھتے نہیں, اور اگر پڑھتے ہیں تو جماعت کی پرواہ نہیں کرتے. اور دنیا بھر کے جسم میں ایسا نہیں, ایسا نہیں, یہ نہیں, وہ نہیں. ارے پہلے آٹھ امام احمد رضا کا کیریکٹر ہے, کلا نہیں ہوتا ہے, کرسی پر بیٹھ جاتے ہیں اور بچے کے ہاتھ نماز پڑھ. کھڑے نہیں ہو سکتے تھے گھر میں, لیکن کرسی پر بیٹھ کر کے مسجد میں آتے تھے تو دیکھو عبادت کا لوگ کھڑے ہو کر نماز پڑھتے. یہ کون امام احمد رضا رکوع سجدہ. اور آج کل کے نوجوان ہٹتے کٹتے بڈھے کو اپنی کر جاتا ہے, سر مسجدوں میں کرسیاں لگا کے چیئرمین بن گئے, میں کارپوریشن میں چیئرمین بنایا, بدر گئے تو کرسی کھینچا بیٹھ گیا. یہ کیا طریقہ, یہ نزدیکوں کی بدر ہے. سن لو سن لو, مسجدوں میں کرسیاں بٹھائی ہیں, یہ حرم شریف میں دیکھ دیکھ کے آتے ہیں, چھوٹی چھوٹی کرسی اٹھا کر کے اور لا کر کے اتنا رکھ دیا حرم شریف میں. ہر اٹا کٹا بٹا بٹا جتنے ہیں سب بیٹھ کر نماز پڑھتے ہیں, نماز ہوتی ہی نہیں. ارے کھڑے نہیں ہو سکتے تو کبھی فرماتے زمین پر بیٹھ جاؤ, پالسی مار کر کے نماز کھڑے سے پڑھ لو. یہ چیئرمین کو بولتے ہیں امام صاحب, حاجی صاحب, بھاگو صاحب مسلے پر نیچے ہیں اور یہ گلدار کرسیاں چھوڑ دو. بولے ڈاکٹر صاحب نے کہا, ارے ڈاکٹر صاحب تمہارا یہاں کا ہے, مدینے کے ڈاکٹر نے کہا بیٹھ کر کے نماز پڑھو. ہاں وہ شخص جو بیٹھ بھی نہیں سکتا وہ اگر کرسی پر بیٹھ کر پڑھے تو ہم اس کو منع نہیں کرتے, لیکن ذرا اب پورا مارکیٹ گھوم کے آ رہا ہے تو کمر بارش کرا کے آ رہا ہے, کمر گھوم دے دیا ہے, کمر دکھ رہی ہے تو پٹا ہے نا مولانا پٹا رہا ہے, کمر دکھنا بند ہو جائے گی راج نہیں کرے گا, چیئرمین بنتا, چیئرمین بنے گا چورمین بنے گا. وہ چیئر سنیوں کا یہ کام نہیں ہے, سنت کے مطابق نماز پڑھو. امام احمد رضا کا کیریکٹر بھی بتا رہا ہے, بڑھاپے میں بھی کھڑے ہو کر نماز پڑھو. میں نے اردو مفتی اعظم ہند علیہ الرحمۃ اللہ جبل پور میں دیکھا, ان کے سلامی میں تشریف لائے تھے, ہر سال آتے تھے, کاری لگی ہوئی تھی, صبح کا وقت تھا, بڑی عیدگاہ میں فجر کی نماز کے بعد جب چلے, لوگوں کا ہجوم مقابلہ کرنے کے لیے آگے بڑھا, حضرت کا پیر گاڑی پر پھسل گیا اور یہ گاڑی کی کروٹ پورے فرش کے اوپر پتھر لگا ہوا اس پر گر گئے, یہ پورے کی ہڈی کا بال جو ہے وہ فیکچر ہو گیا, اتنا درد کی دیکھا نہیں جاتا. اٹھا کر کے حضرت کو لایا گیا, ڈاکٹر آیا, اس نے کہا دیکھو فیکچر ہو گیا ہے, بڑی مشکلوں سے اس زمانے کی بات کر رہا ہوں جب ہاسپٹل میں اتنے سادھن نہیں تھے,
ہاں حضور مفتی اعظم ان کے ہڈی کو اس نے دکھایا, لیکن حضور مفتی اعظم نہ آ بول رہے ہیں نہ او بول رہے ہیں, انجیکشن نہیں لگ رہا, سن نہیں کروا رہے, ہڈی بٹھا کر کے پلسٹر لگا دی اور کہتے گیا کہ آپ حرکت مت کریں. زہر کا وقت آیا فرماتے ہیں وقت ہو گیا, گھر میں کہاں حضور زہر کا وقت ہو گیا, بولے وضو کرا, دکھا کر کے وضو کرایا گیا, لوگوں نے کہا ڈاکٹر نے منع کیا ہے, فرمایا تمہارے ڈاکٹر نے منع کیا, ہمیں بیٹھ کر کے بیٹھ کر کے آپ نے وضو کیا, وضو کرنے کے بعد فرمایا کرسی لائی, کرسی لائی ہے اور اس پر گدا رکھا ہے, ہم سمجھے کہ شاید اس پر بیٹھیں گے, جی نہیں, کرسی کے اوپر ہتھے کے اوپر زور لگایا اور فرمایا کہ مجھے کھڑا کرو, پھر اس کرسی کے اوپر منہ اونچا تکیا رکھا, پھر تکیے پر ہاتھ رکھ کر کے سہارا دے کر کے سیدھے کھڑے ہو گئے. مفتی برہان الحق جو حکیم حاضر کبھی تھے انہوں نے فرمایا حضور ڈاکٹر نے منع کیا, تو میں نے دیکھا حضور مفتی اعظم نے جلال میں فرماتے مولانا تمہارے ڈاکٹر نے منع کیا ہے, مت کھڑا ہو, میرے ڈاکٹر نے کہا ہے. ارے یہ کس کی اولاد تھی, کھڑے ہو کر کے اور بتائے گا بغیر کسی پریشانی کے ہاتھ مانگے, پھر جب رکو کا وقت آیا تو اسی طرح کرسی تکیے پر ہاتھ رکھا, پھر کرسی پر ہاتھ رکھا اور پھر آہستہ سے آپ نے رکو کیا, پھر سجدہ کیا, دو رکعت نماز صلاۃ السفر حضور مفتی اعظم نے پوری نماز اس حصے کی حالت میں کھڑے ہو کر کے پڑھی میری آنکھوں میں. ارے وہ تو اگر کہتے تو سونے چاندی کی کرسی بھی کھانا بلا کر کے رکھی جاتی تھی, لیکن سنت مصطفیٰ کو کس طرح سے دنیا کے سامنے بتاتا ہے کہ ہم اس بڑھاپے میں مرد میں بھی کرسی کا استعمال اگر کرتے ہیں تو صرف سہارے کے لیے کرتے ہیں, مطلب یہ ہے اگر کوئی کھڑا نہیں ہو سکتا ہے تو اچھا کے سہارے سے کھڑے ہو کر کے جیوی کر. اس لیے جو تھوڑے سے درد اور قرض کی وجہ سے کرسی استعمال کرے, پر کرسیاں نکال دو, بیٹھ کر کے نکال دو, اور اگر بیٹھ بھی نہیں سکتے تو کھڑے ہو کر نماز پڑھو نا, اللہ اکبر کرو, اور جب امام رکوع کرے بعد بھی رکوع کر لو, پھر سجدہ کرے پھر وضو کر لو, یہ بھی نماز کا طریقہ ہے. ارے یہ بھی نہیں تو لیٹ کر نماز پڑھ, اللہ اکبر, سمجھے اس طرح سے نماز پڑھنے ہیں. چیئرمین بننے کے لیے نہیں, یہ بے عدبی بھی ہے, اماموں کی بے عدبی ہے, مسلموں کی یہ بے عدبی ہے, سب نیچے اور یہ کہاں کھڑے لیے بیٹھے, اور دوسری سب سے بڑی خرابی یہ ہے ان کے دو دو فٹ آگے بیٹھے چالیس سب ایسی رہتی ہے اور چیئرمین صاحب آگے کھڑے رہتے ہیں. حضور فرماتے ہیں جو سبوں کو ٹیڑھا کرتا ہے اللہ اس کے دل کو ٹیڑھا کر دیتا ہے, کرسی پر بیٹھنے والے پورے سب سے بھی نہیں کھڑے ہوتے ہیں. اس لیے میرے دوستو میں آپ کو یہ مسئلہ بتا رہا ہوں کہ آپ نماز کو